आप तमाम अहला से गुजारिश का आप न्याय की इतना जो सुकून के साथ मौलाना की तकलीफ को सुनने की कोशिश करें। हम उम्मीद करते हैं कि आप इंशाल्लाह इनकी पूरी तकलीफ को निर्णय के साथ सुनेंगे और उस पर अमल करने के लिए इंशाल्लाह जरूर कोशिश करेंगे। तो मौलाना आपके सामने मौजूद
السلام عليكم ورحمة الله وبركاته الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له واشهد ان لا اله الا الله وحده لا شريك له واشهد ان محمدا عبده ورسوله يا أيها الذين آمنوا اتقوا الله حق تقاته ولا تموتن إلا وأنتم مسلمون يا أيها الناس اتقوا ربكم الذي خلقكم من نفس واحدة وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء واتقوا الله الذي تساءلون به والأرحام إن الله كان عليكم رقيبا يا أيها الذين آمنوا اتقوا الله وقولوا قولا سديدا يصلح لكم أعمالكم ويغفر لكم ذنوبكم ومن يطع الله ورسوله فقد فاز فوزا عظيما أما بعد فإن خير الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وسلم وشر الأمور محدثاتها وكل محدثة بدعة وكل بدعة ضلالة وكل ضلالة في النار أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن المسلمين والمسلمات والمؤمنين والمؤمنات والقانتين والقانتات والصادقين والصادقات والصابرين والصابرات والخاشعين والخاشعات والمتصدقين والمتصدقات والصائمين والصائمات والحافظين فروجهم والحافظات والذاكرين الله كثيرا والذاكرات أعد الله لهم مغفرة وأجرا عظيما محترم علماء كرام محترم بزرگو نوجوان بھائیو پردہ نشین ماں اور بہن اللہ تبارک و تعالی نے انسانوں کے اندر دو جنس بنائے مرد اور عورت اور اللہ نے اس کائنات کا سسٹم کچھ اس طرح سے بنایا کہ مرد اور عورت ان دونوں کے ذریعے ہی نسل انسانی کا سلسلہ چل سکتا ہے. مرد کے پاس جتنی بھی طاقت آ جائے پاور آ جائے لیکن نسل کو آگے بڑھانے کے لیے مرد اور عورت کا ملاپ ضروری ہے. گویا دنیا کے سسٹم کو چلانے کے لیے عورت کا وجود ضروری تھا
इसीलिए अल्लाह तबारक व तआला ने दुनिया में जब पहला इंसान बनाया आदम, तो आदम के बाद हव्वा को भी बनाया।
या अय्युहन नास तक़ू रब्बकुम अल्लज़ी ख़लक़कुम मिन नफ़्सिन वाहिदा,
ऐ लोगों अपने परवरदिगार से डरो जिसने तुमको एक जान यानी आदम से बनाया। وَخَلَقَ مِنْهَا زَوْجَهَا, और आदम से उनकी बीवी हव्वा को बनाया। وَبَثَّ مِنْهُمَا رِجَالًا كَثِيرًا وَنِسَاءً, और फिर अल्लाह ने आदम और हव्वा दोनों के जरिए इंसानी नस्ल के सिलसिले को आगे बढ़ाया। सिर्फ आदम से दुनिया में इंसानी सिलसिला आगे नहीं बढ़ा, जब आदम के बाद अल्लाह ने हव्वा को पैदा किया तब जाकर इंसानी नस्ल का सिलसिला आगे बढ़ा। पता ये चला कि दुनिया के लिए औरत एक जरूरत थी, इसीलिए अल्लामा इकबाल कहते हैं, वजूद जन से है तस्वीर कायनात में रंग। इस दुनिया के अंदर अगर औरत ना होती तो ये दुनिया बेरंग हो गई होती। इस दुनिया की तस्वीर के अंदर अल्लाह तबारक व ताला ने औरत के जरिए रंग भरे हैं, मगर वही औरत तारीख के हर दौर में जुल्म का शिकार रही। कभी उसे जहेज के लिए जलाया गया, कभी उसे पैदा होने के बाद जिंदा जमीन में गाड़ा गया, कभी उसको पांव की जूती समझा गया, कभी पैदा होने के बाद उसको कूड़ेदान में डाल दिया गया, कभी पैदा होने के पहले ही मां के पेट में डॉक्टर के जरिए पता लगवाकर उसको मौत के घाट उतार दिया गया, और कभी तो दरिंदगी की इतनी इंतहा कर दी गई कि चार चार साल की बच्चियों के साथ गंदे काम किए। और ये वो इंसान कर रहा है जो इंसान अपने आप को तरक्की याफ्ता कह रहा है, मॉडर्न, वो इंसान जो कहता है कि हम चांद पर पहुंच गए। आपने पढ़ा होगा अखबारों के अंदर, अभी हाल ही में दिल्ली के अंदर फिर एक और हादसा सामने आया, चार साल की बच्ची के साथ दरिंदों ने दरिंदगी की। औरत हर जमाने में मजलूम रही। प्यारे नबी जनाब मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जिस सोसाइटी और समाज में आए, उस समाज में भी औरत की कोई वैल्यू नहीं थी। औरत की पैदाइश को वो लोग अपने लिए ऐब समझते थे। जिस बाप के घर में लड़की पैदा होती थी, वो बाप मातम करता था, गम मनाता था, उसका चेहरा काला पड़ जाता था। और ये बात मैं नहीं कह रहा हूं, खुद कुरान के अंदर अल्लाह ने बयान फरमाई,
वैदा हुशिरा अहदुहुम मिल उन्सा ज़ल्ला वजहुहु मुसवद्दन व हुवा सगीर,
जब किसी बाप के घर में बेटी पैदा होती थी तो बाप का चेहरा गम की वजह से स्याह पड़ जाता था, काला हो जाता था, बाप के दिल को इतना सदमा पहुंचता था, बाप को इतना अफसोस होता था कि मैं इस लड़की का क्या करूं, पैदा तो मेरे घर में बेटी हो गई है लेकिन मैं इस बेटी का क्या करूं। यतवारा मिनल कौमी सूई मा बुशिर बिही, जिस बाप के घर में बेटी पैदा होती थी वो अपनी कौम से अपना चेहरा छिपाता था, वो अपनी कौम को अपना मुंह नहीं दिखाता था, वो सोचता था मेरी कौम मुझसे सवाल करेगी, तुझे लड़का हुआ है या लड़की हुई है, मुझे जवाब देना पड़ेगा, मुझे लड़की हुई है, मुझे कौम की गालियां सुननी पड़ेंगी, मुझे कौम के ताने सुनने पड़ेंगे, मुझे अपमान सहना पड़ेगा, या तो मैं कौम के ताने सुनूं, समाज के ताने सुनूं, हम यदुस्सुहूफितुराब, या फिर मैं अपनी बेटी को अपने ही हाथों से एक गड्ढा खोद के उसी में दफन कर दूं। और ये होता था, लड़की पैदा होती थी तीन चार साल की पांच साल की हो जाती थी, बाप लेकर जाता था, गड्ढा खोद के खुद उसमें डाल देता था। मेरे प्यारे नबी ने आकर इन तमाम गंदी रसूमात का खात्मा किया। मेरे नबी ने दुनिया को यह मैसेज दिया कि ये औरत ये कलंक नहीं है, ये औरत तुम्हारे लिए बोझ नहीं है, ये बेटी तुम्हारे लिए रहमत बनकर आई है, ये बेटी तुम्हें जन्नत में ले जाने के लिए लेकर आई है। ये अलग बात है कि बेटी को पालना आसान नहीं है, बेटी की परवरिश करना आसान नहीं है, ये एक इम्तिहान है, लेकिन अगर इस इम्तिहान को तुमने पार कर लिया तो तुम्हें जन्नत मिलेगी। बुखारी शरीफ की हदीस है किताब ज़कात की, हजरत आयशा कहती हैं एक दिन मेरे घर में एक भिखारी आई, एक औरत मांगने वाली औरत आई। मैंने घर में तलाश किया, मुझे खाने का कोई सामान नहीं मिला, एक खजूर मिली। गौर करने वाली बात है, नबी का घर है और खाने के लिए कुछ नहीं। हमारे नबी ने कैसी जिंदगी गुजारी। आज हम और आप जरा सी परेशानी में होते हैं तो शिकवा शिकायत करने लगते हैं, हमारे नबी ने और नबी के सहाबा ने कैसी जिंदगियां गुजारी। अम्मा आयशा फरमाती है, फलम अजिद इंदी इल्ला तमरतन, एक खजूर थी मेरे घर में, फआतैतुहा इय्याहा, मैंने वो खजूर उस औरत को दे दी। उस औरत के साथ उसकी दो बच्चियां भी थी, औरत अकेली नहीं, औरत के साथ दो बच्चियां भी थी। फकत समाहा, औरत ने खजूर को दो टुकड़े किया, दोनों बच्चियों को दे दिया। वलम तकुल मिनहा शैया, बेचारी उस औरत ने खुद कुछ नहीं खाया। मां की ममता देखो, हालांकि भूखी वो भी थी, गरीब थी, वो मांगने आई थी, एक खजूर मिली, दोनों बच्चियों को दे दिया, मां ने खुद कुछ नहीं खाया। अम्मा आयशा ने जब ये मंजर देखा, जब अल्लाह के प्यारे नबी जनाब मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम आए, तो अम्मा आयशा ने ये पूरा वाकया बताया कि अल्लाह के नबी आज ऐसा ऐसा हुआ, आज एक औरत आई थी, मैंने एक खजूर दी, वो भी भूखी थी, उसके साथ दो बच्चियां थी, उसने खुद नहीं खाया, अपनी बच्चियों को दे दिया। अल्लाह के नबी ने फरमाया, आया आयशा मनीबुतुलिया मनीबुतुलिया मिन हाजिहिल बनात बिशैइन कुन्ना लहू सितरम मिनन नार, जिसको अल्लाह तबारक व तआला बेटी को के जरिए जिसका इम्तिहान ले ले, जिसको अल्लाह ताला बेटी देकर आजमाइश करे, उसका इम्तिहान ले, उसको आजमाए, और वो अल्लाह तबारक व तआला के इस इम्तिहान पर खरा उतर जाए, यानी अपनी बच्ची की अच्छी तरबियत करे, अच्छी तरीके से उसको पाले, पोसे, अच्छी जगह उसका निकाह कर दे, उसकी उसके पालन पोषण में, उसकी परवरिश में, उसकी तरबियत में कोई कमी न छोड़े। अल्लाह के नबी की जब की जुबान से निकले गए अल्फाज है मेरे प्यारे भाइयों, अल्लाह के नबी फरमाते वो बेटी कयामत के दिन अपने माँ बाप को जहन्नम की आग से बचाएगी, जहन्नम की आग से बचाएगी। लोग कहते हैं कि बेटी बोझ है, बेटी अजाब है, बेटी कलंक है, बेटी लानत है, मेरे नबी कह रहे जहन्नम से बचाने का जरिया है। और अगर किसी खुश नसीब को अल्लाह ने दो बेटियां दे दी, मुस्लिम शरीफ की हदीस है, अल्लाह के प्यारे नबी फरमाते हैं मन आला जारी यतनी हत्ता तब लोगा, जिसने दो बेटियों को पाला पोसा, वो बेटियां बालिग हो गई, जवान हो गई, उनका मुनासिब रिश्ता तय करके उनका निकाह कर दिया। मन आला जारियतैन, जिस को अल्लाह ताला ने दो बच्चियां दी और उसने उन दोनों बच्चियों को आज पाला पोसा, उनको जवान किया, शादी कर दी। जायौमल क़ियामत याना वो हुआ, कयामत के दिन वो दो बच्चियों का बाप जब आएगा तो मैं और वो اللہ کے نبی نے اپنی دونوں انگلیوں کو سٹا کر اپنی دونوں انگلیوں کو ایک دوسرے میں لگا کر فرمایا جا انا وہوا, قیامت کے دن وہ اور میں اس طرح آئیں گے. یعنی جس طریقے سے یہ دونوں انگلیاں ایک دوسرے میں سٹی ہوئی ہیں, جس طریقے سے یہ دونوں انگلیاں ایک دوسرے میں ملی ہوئی ہیں, قیامت کے دن وہ آدمی بھی میرے ساتھ آئے گا. نبی کے ساتھ جو آدمی آئے گا قیامت کے دن وہ کہاں جائے گا؟ ظاہر سی بات ہے جنت میں جائے گا. ایک بیٹی اتنی بڑی رحمت, اتنی بڑی بشارت لے کر آتی ہے میرے پاس. لوگ کہتے ہیں کہ اسلام نے عورت کو کیا دیا ہے, اسلام نے عورت کو برقعے میں قید کر دیا ہے, اسلام نے عورت کو پردے میں قید کر دیا. پردے پر میں آخر میں گفتگو کروں گا, پہلے آؤ دیکھو ہم یہ دیکھیں اسلام نے عورت کو دیا کیا ہے. اسلام نے عورت کو دیا ہے یا یہ عورت کی آزادی کا نعرہ لگانے والوں نے عورت کو دیا ہے؟ جو صابن ایک مارکیٹ کے اندر صابن کا ایڈورٹیزمنٹ بھی آتا ہے تو اس میں بھی عورت ننگی ہو کر آتی. ایک مارکیٹ میں صابن بھی بکتا ہے تو تب تک نہیں بکتا ہے جب تک کوئی عورت ننگی ہو کر اپنے جسم کی نمائش کر کے اس صابن کا پرچار نہ کرے. یہ عورت کی عزت ہے؟ یہ عورت کو ترقی دی ہے انہوں نے؟ عورت کو مقام دیا ہے؟ آؤ ذرا ہم دیکھیں کہ اسلام نے عورت کو کیا دیا. عورت اگر ماں ہے تو اسلام نے ماں کا اتنا بڑا مقام بتایا ہے, ماں کا اتنا بڑا درجہ بتایا ہے کہ اللہ نے قرآن میں جہاں جہاں اپنی عبادت کا ذکر کیا ہے, اپنی عبادت کے فوراً بعد ماں باپ کا ذکر کیا ہے. اٹھاؤ سورہ بنی اسرائیل, اٹھاؤ قرآن کا 15واں پارہ, وَقَضَى رَبُّكَ أَلَّا تَعْبُدُوا إِلَّا إِيَّاهُ وَبِالْوَالِدَيْنِ إِحْسَانًا. پہلے اپنی عبادت کا حکم دیا, اے میرے بندو تمہارے رب کا یہ فیصلہ ہے کہ تم عبادت کرو تو اللہ کی کرو, اور فوراً اس کے بعد دوسرا حکم کیا دیا, وَبِالْوَالِدَيْنِ إِحْسَانًا, ماں باپ کے ساتھ اچھا سلوک کرو, اپنے ماتا پتا کے ساتھ اپنے ماں باپ کے ساتھ اچھا سلوک کرو, اور خاص طور سے جب ماں باپ بوڑھے ہو جائیں, کمزور ہو جائیں, بے سہارا ہو جائیں, تمہارے محتاج ہو جائیں, تو ان کو اور ان کا دھیان رکھنے کی تعلیم دی گئی. تمہارے ماں باپ دونوں یا دونوں میں سے کوئی ایک, چاہے ماں یا باپ, اگر بوڑھے ہو جائیں, اگر 50 سال کے ہو جائیں, 60 سال کے ہو جائیں, 70 سال کے ہو جائیں, اگر تمہارے ماں باپ بوڑھے ہو جائیں, تمہاری ماں بوڑھی ہو جائے, تمہارا باپ بوڑھا ہو جائے, تو اللہ فرما رہا ہے فلا تقل لهما اف, تو تم ان کے ساتھ بدتمیزی تو بہت دور کی بات ہے, تمہیں ان کو ڈانٹنا پھٹکارنا تو بہت دور کی بات ہے. فلا تقل لهما اف, تم کسی بات پر اپنے ماں باپ کو اف بھی مت کہو, کسی بات پر اف بھی مت کہو. اگر تم سے کوئی ان کی کوئی بات غلط بھی لگے تو ان کو اف بھی مت کہو, کیا کہہ رہے ہیں, اس طریقے سے بھی مت کہو. ولا تنہر ہوما, ان کو ڈانٹنا تو بہت دور کی بات ہے. وقل لهما قولا کریما, اور جب بھی بات کرو تو ادب سے بات کرو. اور خاص طور سے ماں کا یہ حق بتایا کہ ماں کا حق باپ سے 3 گنا زیادہ ہے. اللہ کے نبی کے پاس ایک صحابی آئے, بخاری شریف کی حدیث میں ایک صحابی آئے, سوال کیا, یا رسول اللہ من حق الناس بحسن صحابتی, اے اللہ کے رسول میں سب سے بہترین سلوک کس کے ساتھ کروں, میرے اچھے سلوک کا سب سے زیادہ حق کس کے اوپر ہے, میں سب سے اچھا سلوک کس کے ساتھ کروں, بیوی کے ساتھ؟ بیوی کے لیے ماں کو لوگ گالیاں دیتے ہیں, بیوی کے لیے ماں سے لڑتے ہیں, اپنے بچوں کے لیے اپنی ماں سے لڑتے ہیں. اللہ کے نبی نے فرمایا تو اپنی ماں کے ساتھ سب سے بہترین سلوک کرو. صحابی نے پوچھا اے اللہ کے نبی, اس کے بعد آپ نے فرمایا تمہاری ماں, آپ نے صحابی نے پھر پوچھا اے اللہ کے نبی, اس کے بعد آپ نے فرمایا امک تمہاری ماں, چوتھی بار آپ نے فرمایا ابو کا تمہارا باپ. پتہ یہ چلا कि मां का हक बाप से तीन गुना ज्यादा है। हक दोनों का है, बात दोनों की माननी है, अदब दोनों का करना है, एहतराम दोनों का करना है, खिदमत दोनों की करनी है, लेकिन मां का मकाम बाप से तीन गुना ज्यादा है। और जानते हो ये तीन गुना ज्यादा क्यों है? क्योंकि तीन परेशानियां ऐसी हैं जो सिर्फ मां उठाती है, बाप नहीं उठाता। वो तीनों परेशानियां जो कुरान के अंदर अल्लाह ने बयान कर दी,
ووصينا الإنسان بوالديه حملته أمه وهنا على وهن اے انسان ہم نے تجھے حکم دیا ہے ہم نے تجھے یہ آرڈر دیا ہے کہ تُو اپنے ماں باپ کے ساتھ اچھا سلوک کرے کیونکہ تیری ماں نے بڑی تکلیفیں برداشت کر کے تجھے اپنے پیٹ میں رکھا ہے
یہ پہلی تکلیف ہے نو مہینے تک اپنے پیٹ میں رکھا ہے یہ تکلیف باپ نہیں اٹھاتا یہ ماں اٹھاتی ہے نو مہینے تک بچہ ماں کے پیٹ میں ہے اور ماں کے پیٹ میں ہی اللہ تبارک و تعالی اس کو جو ہے اس کا پالن پوشن کر رہا ہے اور ماں یہ تکلیف اٹھا رہی ہے اس کے بعد ماں اپنے بچے کو جنم دیتی ہے یہ دوسری تکلیف ہے کبھی کبھی اپنے بچے کو جنم دینے میں ماں کی جان بھی چلی جاتی ہے کبھی کبھی بچہ بچ جاتا ہے ماں مر جاتی ہے کبھی کبھی ماں اور بچے دونوں مر جاتے ہیں گویا یہ زندگی اور موت کا ایک امتحان ہوتا ہے جن سے ماں کو چار ہوتی ہے لیکن اپنے بچے کے لیے ایک ماں یہ امتحان بھی پار کر لیتی ہے اور تیسرا کام جو ایک ماں کرتی ہے دو سال تک اپنے بچے کو دودھ پلاتی ہے جو ایک میکسیمم مدت بتائی گئی دودھ پلانے کی دو سال دو سال تک ایک ماں اپنے بچے کو اپنا دودھ پلاتی ہے جو اس کا اس کے بدن کا ایک حصہ ہوتا ہے اس کے خون کو اللہ تبارک و تعالیٰ نے بچے کی غذا بنایا ہے وہ اپنے بچے کو پلاتی ہے یہ کام ماں کرتی ہے اسی لیے ماں کا مقام تین گنا زیادہ بتایا ہے تو ماں ہے تو اتنا بڑا مقام ہے اور بیوی ہے اگر آپ کی پتنی ہے آپ کی وائف ہے تو اسلام کیا کہتا ہے بیوی ہے تو جوتا مارو اس کو ڈانٹو اس کو اس کے ساتھ ظلم کرو اس کے ساتھ اتیاچار کرو اس کو ستاؤ نہیں اسلام تو یہ کہتا ہے کہ تمہاری بیویوں کو اللہ تبارک و تعالیٰ نے اسی لیے بنایا ہے کہ تم ان سے سکون حاصل کرو اللہ نے فرمایا سورہ روم کے اندر اللہ کی بہت بڑی نشانی یہ بھی ہے کہ اس نے تمہاری بیویوں کو بنایا تمہاری پتنیوں کو بنایا تمہارے جوڑے بنائے اے مردوں تمہاری بیویوں کو تمہارے لیے بنایا لِتَسْكُنُوا إِلَيْهَا تاکہ تم اپنی بیویوں سے سکون حاصل کرو اگر بیوی اچھی ہو تو مرد کی ساری ٹینشن ساری تکلیف دور ہو جائے گی اپنی بیوی کے پاس آئے گا اس کو سکون مل جائے گا اور آگے کا جو جملہ اللہ نے بیان کیا ہے اس کی تفسیر کرنا بہت مشکل ہے وَجَعَلَ بَيْنَكُمْ مَوَدَّةً وَرَحْمَةً اور پتی پتنی کے بیچ میں میاں بیوی کے بیچ میں ہسبینڈ اینڈ وائف کے بیچ میں اللہ تبارک و تعالیٰ نے ایک عجیب قسم کی محبت اور ہمدردی رکھی ہے آج کے زمانے میں لوگ بغیر شادی کے بھی لڑکیوں سے دوستی کرتے ہیں تعلقات قائم کرتے ہیں بہت کچھ ہو رہا ہے دنیا میں لیکن آپ دیکھیے کہ جو میاں بیوی کے بیچ میں جو محبت ہوتی ہے وہ اٹوٹ ہوتی ہے اس میں کوئی غرض نہیں ہوتی میاں بیوی کی محبت عجیب محبت ہے لڑکا کہیں کا رہنے والا ہے لڑکی کہیں کی رہنے والی ہے صرف نکاح کے بندھن میں بندھنے کے بعد اتنی پیار اتنا پیار اتنی محبت اور اتنا لگاؤ پیدا ہو جاتا ہے کہ پتی پتنی سے شوہر اپنی بیوی سے ایک دن کے لیے بیوی اپنے شوہر سے ایک دن کے لیے جدا نہیں ہونا چاہیے اسی لیے قرآن نے میاں بیوی کے رشتے کو لباس کہا ہے
ہن لباس لکم وانتم لباس لہن اے مردو تمہاری بیویاں تمہارے لیے لباس ہیں اور اے عورتو تمہارے شوہر تمہارے لیے لباس ہیں
لباس مطلب ڈریس آپ کا کپڑا کپڑا آپ کو گرمی سے بچاتا ہے سردی سے بچاتا ہے کپڑا آپ کو زینت دیتا ہے, کپڑا آپ کو ننگا ہونے سے بچاتا ہے. گویا میاں بیوی ایک دوسرے کی عزت ہے, ایک دوسرے کی زینت ہے, ایک دوسرے کا سہارا ہے. اور اسی لیے ہماری شریعت نے بیوی کے اوپر ہاتھ اٹھانے سے منع کیا. یہ الگ بات ہے کہ بیوی اگر غلط کام کرے, بے حیائی پر اتر جائے تو مارنے کی اجازت دی گئی ہے, لیکن عام حالات میں آپ نے مارنے سے منع کیا ہے. ایک بڑا دلچسپ واقعہ یاد آ گیا, ابو داؤد کے اندر یہ حدیث موجود ہے. ایک مرتبہ اللہ کے نبی نے صحابہ کو منع کیا کہ خبردار اپنی عورتوں پر ہاتھ مت اٹھانا. اب مارنے سے منع کر دیا آپ نے. اب حدیث کے الفاظ ہیں ذکرن النساء والرجال, عورتیں مردوں کے اوپر شیر ہو گئی. ارے اب تو ہمارے دن آ گئے, اب تو جو جی چاہے کریں, اب تو تم لوگ چھو بھی نہیں سکتے. اب مرد بیچارے مجبور بنے, نبی نے ایک ہاتھ چھونے سے بھی منع کیا ہے. لیکن جب پانی سر سے اوپر چلا گیا تو صحابہ کرام اللہ کے نبی کے پاس آئے اور کہا کہ یا رسول اللہ, یہ تو بڑی پریشانی کی بات ہے, آپ نے مارنے سے منع کر دیا ہے اور عورتیں منمانی کیے چلی جا رہی ہیں, ہم کیا کریں؟ فرق فتا فی ضربہن, اللہ کے نبی نے فرمایا ٹھیک ہے, ایسی بات ہے تو تھوڑا بہت مار دیا تو, مارنے لائق کام کرے تو مار دیا تو. اب اللہ کے نبی نے ادھر مارنے کی اجازت دی ہے, اگلے دن اللہ کے نبی کے گھر پر ڈھیر ساری عورتیں آ رہی ہیں, سب اپنے اپنے شوہر کی شکایت لے کر آئی ہیں, اللہ کے نبی مجھے میرے شوہر نے مارا ہے, مجھے میرے شوہر نے مارا ہے. لگ رہا ہے کئی دن کی کسر ایک دن میں پوری ہوئی. ساری عورتیں اللہ کے نبی کے گھر پر اکٹھا ہیں, یشکون ازواج ہن, سب اپنے اپنے شوہر کی شکایت لے کر آئی ہیں. اللہ کے پیارے نبی صلی اللہ علیہ وسلم مسجد میں آتے ہیں, اپنے منبر پر آتے ہیں اور خطبہ دیتے ہیں اور صحابہ سے کہتے ہیں کہ میرے گھر پر ڈھیر ساری عورتوں کا جماوڑا ہے, ڈھیر ساری عورتیں آئی ہیں اپنے اپنے شوہر کی شکایت لے کر. ہا الیسو بخیارکم, یہ لوگ جو اپنی عورتوں کے اوپر ہاتھ اٹھاتے ہیں یہ تم میں اچھے لوگ نہیں ہیں. اللہ یہ نبی کے الفاظ ہیں. آج مسلمان معاشرے میں بہت سارے مرد جو ہیں اس معاملے میں بدنام ہوتے ہیں, اپنی عورتوں کو مارتے ہیں, پیٹتے ہیں, ظلم کرتے ہیں. میرے نبی کی اس جملے پر غور کرو میرے بھائی. نبی نے یہ نہیں پوچھا کہ تم نے اپنی بیویوں کو کیوں مارا, ہو سکتا ہے کہ مارنے لائق کوئی کام کیا ہو, کوئی غلطی کی ہو, لیکن نبی نے ایک جملہ کہا, جس نے مارا وہ اچھا آدمی نہیں ہے. وَأَنَا خَيْرُكُمْ لِأَهْلِي, اور سنو, خَيْرُكُمْ خَيْرُكُمْ لِأَهْلِهِ, تم میں سب سے بہترین انسان وہ ہے جو اپنی فیملی کے لیے, اپنے بال بچوں کے لیے, اپنی بیوی کے لیے اچھا ہو, اور میں تم میں اپنے بال بچوں کے لیے سب سے اچھا ہوں. میرے نبی کا اپنی بیویوں کے ساتھ سلوک آپ دیکھیں گے تو آپ حیران حیرت میں پڑ جائیں. میرے نبی اپنی بیویوں کے ساتھ کیسی محبت کرتے تھے, اور میرے نبی کو تو اللہ تعالیٰ نے ایک دو بیویاں نہیں, بیک وقت نو بیویاں میرے نبی کے نکاح میں تھیں. میرے نبی سب کا حق ادا کرتے ہیں. ایک بیوی کے یہاں سے کھانے کا سامان آتا ہے, مسند احمد کی صحیح روایت ہے. اللہ کے نبی کی باری حضرت عائشہ کے یہاں ہے, اور غالباً اگر میری یادداشت دھوکا نہیں دے رہی ہے تو حضرت زینب نے حلوہ بنا کے ایک پیالے میں بھیجا. حضرت عائشہ نے دیکھا کہ حلوہ آیا ہے, پیالہ ہاتھ میں لیا, زمین پہ پٹک دیا, پیالہ دو ٹکڑے ہو گیا. ایسی بات ہے, یہ حضرت عائشہ کا یہ کی حرکت جو تھی یہ غلط تھی, لیکن چونکہ عورت کی فطرت ہوتی ہے, وہ اپنی سوکن کو برداشت نہیں کرتی. ایک فطرت, ایک نیچرل چیز تھی جو حضرت عائشہ کے اندر آ گئی. انہوں نے برتن زمین پہ پھینکا, پیالہ دو ٹکڑے ہو گیا. اللہ کے پیارے نبی صلی اللہ علیہ وسلم نے اس برتن کو اٹھایا, وہ حلوہ اس نے رکھا, حلوے برتن کے دونوں ٹکڑوں کو آپس میں جوڑا, حلوہ اس میں رکھا, اور حضرت عائشہ کے پاس سے دوسرا پیالہ منگوایا اور اس کو حضرت زینب کے پاس بھیجوا دیا, اور صحابہ سے ہنستے ہوئے کہا غارت امکم, ارے گھبراؤ مت, تمہاری ماں کو غصہ آ گیا ہے, عائشہ کو غصہ آ گیا ہے, تمہاری ماں ناراض ہو گئی. یہ میرے نبی کا انداز تھا اپنی بیویوں کے ساتھ, یہ سلوک تھا. ایک سفر میں اللہ کے نبی جا رہے ہیں, صحابہ بھی ساتھ میں ہیں. اللہ کے نبی صحابہ سے کہتے تم لوگ تھوڑا آگے بڑھو, صحابہ کو آگے بھیج دیا. اب حضرت عائشہ سے اللہ کے نبی کہتے ہیں عائشہ چلو آج لوگ ریس کرتے ہیں, ہم لوگ دوڑ لگاتے ہیں, اپنی بیوی کے ساتھ کائنات کا امام دوڑ لگا رہا ہے, اللہ کے پیارے نبی دوڑ لگا رہے ہیں. حضرت عائشہ خود ہی حدیث کی راوی اور مسند احمد کی صحیح روایت ہے, کہتی ہے کہ میں اس وقت ہلکی پھلکی تھی, دوڑ لگائی گئی, میں اللہ کے نبی سے آگے نکل گئی, میں نے اللہ کے نبی کو پچھاڑ دیا, اللہ کے نبی صلی اللہ علیہ وسلم پیچھے چلے گئے, میں آگے نکل گئی. میں نے ہنستے ہوئے کہا کہ اللہ کے نبی میں نے تو آپ کو ہرا دیا, میں تو آپ سے آگے نکل گئی. اللہ کے نبی کچھ نہیں بولے, خاموش ہو گئے. پھر حضرت عائشہ کہتی ہے کہ کچھ دنوں کے بعد پھر ایک مرتبہ ہم لوگ کسی سفر میں جا رہے تھے, صحابہ کرام بھی ساتھ میں تھے, اللہ کے رسول نے صحابہ سے کہا کہ تم لوگ آگے چلو, اور مجھ سے کہا کہ عائشہ آج ہم لوگ ایک بار پھر دوڑ لگاتے ہیں. اور حضرت عائشہ کہتی کہ اب میں تھوڑی ہیلدی ہو گئی تھی, تھوڑی چربی میرے بدن میں آ گئی تھی, تھوڑی موٹی ہو گئی تھی, اب جو دوڑ لگائی گئی تو اس بار اللہ کے نبی صلی اللہ علیہ وسلم آگے نکل گئے, میں پیچھے رہ گئی. اب اللہ کے نبی نے ہنستے ہوئے کہا کہ عائشہ یہ اس دن کا بدلہ ہے, اللہ اکبر, یہ اس دن کا بدلہ ہے, یہ کوئی یہ وہ انتقام والا بدلہ نہیں ہے, یہ مذاق ایک ہنسی مذاق کا بدلہ ہے کہ عائشہ تم نے مجھے اس دن دوڑ میں ہرایا تھا, آج میں نے تم کو ہرایا, یہ میرے نبی کا سلوک یہ اپنی بیویوں کے ساتھ. اور اس حدیث میں ایک نقطہ ہے, حضرت عائشہ شادی کر کے آئی تھی دبلی پتلی تھی, نبی کے ساتھ رہ کر موٹی ہو گئی, یعنی بیوی کو اتنا خوش رکھو, اتنا سکھ دو, اتنا کھلاؤ پلاؤ کہ وہ موٹی ہو جائے, تندرست ہو جائے, یہ بیوی کا حق ہے. شادی کر کے لائے ہو, اللہ کے نبی نے فرمایا حجت الوداع کے موقع پر عرفات کے میدان میں, جب اللہ کے نبی نے بہت امپورٹنٹ باتیں اپنے صحابہ کو بتائی تھی, اس موقع پر آپ نے فرمایا کہ اے میرے صحابہ اپنی عورتوں کے بارے میں اللہ سے ڈرنا, فَإِنَّكُمْ أَخَذْتُمُوهُنَّ وَاسْتَحْلَلْتُمْ فُرُوجَهُنَّ بِكَلِمَةِ اللَّهِ, اس لیے کہ تم اپنی عورتوں کو نکاح کر کے لائے ہو, اللہ کا کلمہ پڑھا ہے, مولوی صاحب نے نکاح پڑھا ہے, اللہ کا نام لیا ہے, تب جا کے وہ بیوی تمہارے لیے حلال ہوئی ہے, ان کی شرمگاہ تمہارے لیے حلال ہوئی ہے, کل تک جو عورت تمہارے لیے حرام تھی نکاح میں اللہ کا نام لے لیا گیا, عورت تمہارے لیے حلال ہو گئی, لہذا اپنی عورتوں کے بارے میں اللہ سے ڈرتے رہنا. اور سنو, تمہاری عورتوں کے اوپر تمہارا حق یہ ہے کہ تمہارے بستر پر کسی غیر مرد کو آنے نہ دیں, تمہارے گھر میں کسی غیر مرد کو انٹری کرنے نہ دیں, یہ تمہاری بیویوں کے اوپر تمہارا حق ہے. اور تمہارے اوپر تمہاری بیویوں کا حق کیا ہے, وَلَهُنَّ عَلَيْكُمْ رِزْقُهُنَّ وَكِسْوَتُهُنَّ, تمہارے اوپر ان کا حق یہ ہے کہ ان کو اچھا کھلاؤ, اچھا پلاؤ, جتنا بہتر سے بہتر کھلا سکتے ہو, جتنا اچھا سے اچھا پہنا سکتے ہو, یہ بیوی کی حیثیت سے ایک عورت کا حق ہے. ہمارے یہاں شادی ہوتی ہے, مولوی صاحب کہتے ہیں فلاں بنت فلاں کے ساتھ آپ کا نکاح کر دیا گیا, مہر اتنا اتنا, 100 گرام چاندی کے عوضات کا نکاح کر دیا گیا. وہ 100 گرام چاندی کبھی ملتی بھی ہے عورت کو؟ کتنے لوگ مر جاتے ہیں کہ پوری زندگی میں اپنی عورت کو اپنا مہر نہیں دیتے. جب مرنے لگتی ہے عورت تب معاف کراتے ہیں, اور پھر وہ پیسہ جو بھی ہوتا ہے وہ مسجد میں جاتا ہے. کیسی رسم ہے یہ؟ ارے بھائی, وہ مہر کی رقم تمہاری بیوی کا حق ہے, شادی کر کے لائے فوراً دے دو. چلو ٹھیک ہے, شادی کی پہلی رات نہیں دے سکے, دوسرے دن دے دو, 10 دن بعد دے دو, لیکن دے دو, وہ اس کا حق ہے. قرآن میں اللہ نے فرمایا وَآتُوا النِّسَاءَ طَلَّاقَاتِهِنَّ نِحْلَةً, اپنی بیویوں کو ان کا مہر دے دو خوشی خوشی, جو بھی مہر ہے جتنا طے ہوا ہے وہ مہر ان کو دے دو, وہ ان کا حق ہے, وہ عورت کی اپنی پراپرٹی ہے. اگر کسی نے مہر میں 50 لاکھ روپیہ طے کیا ہے تو وہ 50 لاکھ روپیہ اس عورت کا ہے, اس عورت کی مرضی کے بغیر آپ 1 روپیہ اس میں سے خرچ نہیں کر سکتے, یہ عورت کا حق ہے. اور شادی کے پہلے بھی عورت سے اجازت لینا بھی ضروری ہے. بیوی کی حیثیت دیکھیے, آپ اپنی لڑکی کی شادی کر رہے ہیں, آپ نے اس کی اجازت لی؟ نہیں لی. میرے نبی فرماتے ہیں الایم تنکح الایم لا تنکح الایم حتی تستامر, ولا تنتهوا الفكر حتى تستعزل, بیوہ عورت کی شادی تب تک تم نہیں کر سکتے جب تک اس سے مشورہ نہ کر لو, اور کنواری لڑکی کی شادی تب تک نہیں کر سکتے جب تک تم اس سے پوچھ نہ لو, اس سے اجازت نہ لے لو. صحابہ نے پوچھا اللہ کے رسول کنواری لڑکی سے کیسے اجازت کو لے, کنواری لڑکی شرماتی ہے شرمیلی ہوتی ہے اس سے اجازت کوئی کیسے لے گا؟ آپ نے فرمایا اذنھا صماتھا, کنواری لڑکی چپ ہے خاموش ہے اس کا مطلب کہ وہ راضی ہے اس کی اجازت ہے, اگر وہ اسے انکار ہوتا تو وہ کہتی کہ ہاں مجھے یہ شادی نہیں کرنا ہے. ایک طرف یہ کہا گیا کہ لڑکی کی مرضی کے بغیر اس کی شادی مت کرو, دوسری طرف لڑکی سے بھی کہا گیا کہ کہیں تم کسی لڑکے کے ساتھ بھاگ مت جانا, کہیں تم کسی لڑکے کے ساتھ شادی اپنے گھر والوں کی مرضی کے بغیر مت کر لینا. اس کے لیے بھی ایک قانون بنا دیا گیا کہ لا نکاح الا بولی, بغیر ولی کی بغیر گارجین کی بغیر ماں باپ کی پرمیشن کے لڑکی کی شادی جائز نہیں ہے. اگر کوئی لڑکی گھر سے بھاگ کر شادی کرتی ہے ماں باپ کی اجازت کے بغیر شادی کرتی ہے, شریعت کی نظر میں ایسا نکاح حرام ہے, ایسا نکاح غلط ہے. تو بیوی ہے تو اتنا حق ہے, بیٹی ہے تو رحمت بن کر آئی, ماں ہے تو اتنا بڑا حق بتایا گیا کہ سب سے زیادہ اس کی خدمت کرنا ہے, اس کے ساتھ اچھا سلوک کرنا ہے. اور لوگ کہتے ہیں کہ اسلام نے عورت کو دیا کیا ہے؟ اسلام نے عورت کو کچھ نہیں دیا ہے, اسلام نے عورت کو وہ دیا ہے جو دنیا میں کسی نے نہیں دیا ہے. اسلام کے پہلے اپنے باپ کی پراپرٹی میں کسی لڑکی کو کوئی حصہ نہیں ملتا تھا, اپنے شوہر کی پراپرٹی میں کسی عورت کو کوئی حصہ نہیں ملتا تھا. اور اسی انڈیا کے اندر, اسی ہندوستان کے اندر ہمارے برادران وطن کے یہاں آج بھی ان کے دھرم کے انوسار بیٹی اپنے باپ کی پراپرٹی کی وارث نہیں ہے, اور اسی لیے ان کے یہاں شادی میں جہیز جو رسم ہے یہ ہمارے برادران وطن کے ذریعے ہمارے پاس ہے. یہ اسلام کے اندر جہیز نام کی لعنت کا آدھا پتہ نہیں ہے, یہ رسم انہیں کے یہاں سے ہمارے یہاں ہے. چونکہ ان کے یہاں باپ کی وراثت میں بیٹی کا کوئی حق نہیں ہوتا, اس لیے جب شادی کرتے تھے تو دان دہیج دے دیتے تھے, دان دہیج دے دیتے تھے کہ لڑکی کو دے کے اب ودا کر دو, اب اس سے ہمارا زندگی بھر کا معاملہ ختم, اب اس کو کچھ دینا نہیں. وہ دان دہیج آج ہمارے یہاں آ گیا, کہیں کہیں باقاعدہ طے ہوتا ہے کہ اتنا جہیز آپ ہمارے لڑکے کو دیں گے تب اپنی لڑکی, تب اپنے لڑکے کی شادی ہم آپ کی لڑکی کے ساتھ کریں. بات دوسری طرف نکل جائے گی. میں بتانا یہ چاہتا ہوں کہ اسلام وہ مذہب ہے جس نے آ کر یہ بتایا کہ نہیں, ایک بیٹی بھی اپنے ماں باپ کا خون ہے, باپ کی پراپرٹی میں جیسے لڑکے کو حصہ ملتا ہے, جیسے بھائی کو حصہ ملتا ہے, ویسے بہن کو بھی حصہ ملے گا. سورہ نساء کی آیت, جیسے مردوں کو حصہ مل رہا ہے ان کے والدین کی پراپرٹی میں, ایسے عورتوں کو بھی ملے گا, چاہے کم ہو چاہے زیادہ ہو, جو ہے وہ ملے گا. مگر مسلمان اتنا بڑا بے ایمان ہے کہ آج اس نے اپنی بیٹیوں کو بھی وراثت سے محروم کر دیا, اس نے اپنے برادران وطن سے جہیز لے لیا, جہیز تو دے رہا ہے اپنی بیٹی کو اپنی بہن کو لیکن پراپرٹی میں حصہ نہیں دے رہا ہے. کہہ رہا اچھا اچھا کمائیں ہم, محنت ہم کریں اور تجھے حصہ دیں گے, اور اگر کسی بہن نے مانگ لیا کہ ہمیں چاہیے پراپرٹی میں حصہ تو بھائی کہتا اچھا تجھے اگر پراپرٹی میں حصہ چاہیے تو ٹھیک ہے تو لے لے, لیکن آج کے بعد رشتہ ختم, رشتہ ختم تجھ سے. یہ کون سے مذہب کی تعلیم ہے میرے بھائیوں, یہ کون سے دین کی تعلیم. پورا سورہ نساء اٹھا کے دیکھو, پورا اللہ نے تفصیل بتائی ہے کہ ماں ہو تو کتنا حصہ ملے گا, بیٹی ہو تو کتنا حصہ ملے گا, بہن ہو تو کتنا حصہ ملے گا. مسلمان اتنا بے ایمان ہو گیا, اسلام نے عورت کو دیا ہے ہم نہ دیں, یہ ہماری غلطی ہے. بیمار دوائی کھاتا نہیں بدنام طبیب کا نام ہوا, بیمار دوائی نہیں کھاتا لوگ کہتے ہیں ڈاکٹر بڑا خراب ہے اس کی دوا آرام نہیں کرتی. ارے بھائی پہلے بیمار سے پوچھو وہ دوائی کھاتا ہے کہ نہیں کھاتا. بیمار دوائی کھاتا نہیں بدنام طبیب کا نام ہوا, ہوئے کام برے تو مسلمان سے بدنام بیچارہ اسلام ہوا. ہم عورتوں کے ساتھ ظلم کریں, ہم اتیاچار کریں, ہم غلط سلوک کریں اور بدنام اسلام کو کریں. اسلام کے پہلے عورت اگر حیض کی حالت میں ہو اس کے مہینے میں جو فطری طور پر نیچرل طور پر اس کے جو چند ایام ہیں چند دن ہیں جب وہ دن آ جاتے تھے تو لوگ عورت کو چھوتے نہیں تھے ٹچ نہیں کرتے تھے ارے یہ تو ناپاک ہے اس سے دور رہو لوگ اس کے بیٹھ اس کے بازو میں بیٹھ کے اس کے بغل میں بیٹھ کے کھانا نہیں کھاتے تھے میرے نبی نے آ کے تعلیم دی یسألونک عن المحیض قل ہوا اذی فاعتزلوا النساء فی المحیض میرے نبی نے آ کر یہ فرمان سنایا کہ یہ حیض کی جو حالت ہے یہ عورتوں کے لیے تکلیف ہے جو اللہ تعالیٰ نے ان کے مقدر میں لکھی ہے یہ تکلیف ان کو ہر مہینے اٹھانی پڑے گی تو اگر عورت حیض کی حالت میں ہو تو ان کے ساتھ ہم بستری نہیں کر سکتے ان سے ریلیشن شپ قائم نہیں کر سکتے ان کے ساتھ جسمانی تعلقات قائم نہیں کر سکتے لیکن ان کے ساتھ اٹھنا بیٹھنا کھانا پینا بولنا چلنا سب جائز ہے اللہ کے نبی نے فرمایا افعلوا کل ایسے نہیں ہر کام کر سکتے ہو صرف جمع نہیں کر سکتے بیوی کے ساتھ جسمانی تعلق قائم نہیں کر سکتے باقی ہر کام کر سکتے ہو اما عائشہ فرماتی ہیں میں حیض کی حالت میں ہوتی تھی میں کھانا کھاتی تھی تو پلیٹ میں جہاں میرا منہ لگتا تھا پیارے نبی جناب محمد رسول اللہ صلی اللہ علیہ وسلم وہیں سے اپنا منہ لگا کے کھانا کھاتا میں پانی پیتی تھی تو پیالے میں جہاں میرا پانی لگتا تھا میرا منہ لگتا تھا اللہ کے پیارے نبی اپنا منہ وہی لگاتے تھے میں گوشت کھاتی تھی ہڈی سے گوشت نوچ کے کھاتی تھی تو گوشت بچا رہتا تھا میں ہڈی دیتی تھی پیارے نبی جناب محمد رسول اللہ صلی اللہ علیہ وسلم وہ ہڈی میں سے باقی گوشت کھا جاتا یہ میرے نبی نے تعلیم دی کہ عورت حیض کی حالت میں ناپاک نہیں ہوتی میرے بھائیوں یہ تو اسلام نے عورت کو مقام دیا لیکن عورت کے اوپر کچھ پابندیاں بھی لاگو کی میں ان پابندیوں کو بیان کرنے کے پہلے آپ سب کو ایک بات بتانا چاہتا ہوں ہمارے بہت سے بھائی کہتے ہیں کہ ابھی میں ایک دن ٹرین میں جا رہا تھا اب یہ مت سمجھیے گا کہ میں اپنی طرف سے بنا کے کیا ہوں سچ مچ ایک دن ٹرین میں جا رہا تھا اڑیسا جا رہا تھا میں تقریباً ایک ہفتہ ڈیڑھ ہفتہ پہلے کی بات ہے ایک فیملی تھی میری سیٹ کے بغل میں شکل سے دیکھ کر بالکل بھی نہیں لگ رہا تھا کہ وہ لوگ مسلمان ہیں یعنی عورت بھی ایسی ڈریس میں تھی کہ میں نہیں سمجھ پایا کہ یہ لوگ مسلمان ہیں لیکن بات چیت سے پتہ لگا کہ وہ لوگ مسلمان ہیں کسی کا فون آیا تو سلام کیا تو مجھے لگا کہ یہ لوگ مسلمان ہیں تو وہ جو مرد تھا وہ سعودی عرب میں جاب کرتا تھا ریاض کے اندر اور رہنے والے وہ لوگ تھے گیا کے میری ٹرین جو اڑیسا جا رہی تھی گیا ہو کر جا رہی تھی وہ لوگ گیا اترنے والے تھے تو وہ دونوں مسلمان تھے اور ان کے بغل میں ایک بنگالی فیملی تھی ایک ہندو فیملی تھی یعنی دو بوڑھے پتی پتنی تھے میاں بیوی تھے بوڑھے لوگ تھے بنگالی لوگ تو اب اسلام کی بات آ گئی پردے کی بات آ گئی تو وہ مسلمان جو سعودی عرب میں جاب کر رہا ہے وہ کہہ رہا ہے دیکھیے 1400 سال پہلے نا عورتیں گھر سے نکلتی تھیں تو ان کو حکم دیا گیا کہ پردہ یعنی اپنا منہ ڈھانک لو پردہ کر لو اس زمانے کے حساب سے حکم دیا گیا آج وہ حکم نہیں ہے آج کوئی ضروری نہیں ہے لیکن آج بھی جہاں ویسے حالات ہوتے جیسے سعودی عرب ہے تو سعودی عرب میں ہم لوگوں کو منہ ڈھانکنا پڑتا ہے مجھے ہنسی بھی آ رہی تھی اور افسوس بھی ہو رہا تھا کہ ایک جاہل مسلمان جس کو اسلام کے بارے میں کچھ نہیں پتا آج وہ بھی اسلام کی ڈیفینیشن کر رہا ہے اسلام کا مسئلہ بتا رہا ہے کہ پردے کا حکم اس لیے تھا اس لیے تھا میرے بھائیو اسلام کا ہر حکم جو میرے نبی کے زمانے میں تھا وہ تب بھی تھا آج بھی ہے اور قیامت تک رہے گا میرے نبی کا ایک ایک فرمان اور قرآن کا ایک ایک حکم قیامت تک کے لیے ہے اسلام نے میرے نبی نے جو حلال کیا وہ 1400 سال پہلے بھی حلال تھا اور آج بھی حلال ہے اور قیامت تک حلال رہے گا اسلام کا کوئی حکم ضرورت اور حالات اور زمانے کے حساب سے چینج نہیں ہوتا یہ اصول یاد رکھیں پردے کا حکم یہ میرے نبی نے دیا تھا یہ قرآن نے دیا یہ حدیث نے دیا اس کی ضرورت جتنی 1400 سال پہلے تھی اتنی آج بھی ہے اور آپ کو شاید میں یاد دلا دوں کہ تقریباً 2-3 سال پہلے دلی کے اندر رات کو تقریباً 1 بجے چلتی ہوئی بس میں ایک عورت کا ریپ ہوا اس کے ساتھ بلاتکار ہوا پورے ہندوستان بھر کی میڈیا میں بڑا واویلا مچا کہ ایک عورت کے ساتھ ایسی جانوروں جیسا سلوک کیا گیا بہت اس کے اندر ڈیٹیل ہے وہ میں بتانا نہیں چاہتا لیکن اس مدے پر جب ڈیبیٹ ہو رہا تھا तो कुछ औरतों ने टीवी चैनल पर बैठकर न्यूज चैनल पर यह बयान दिया कि उस औरत को अपने बॉयफ्रेंड के साथ रात को 1 बजे निकलने की जरूरत क्या है। ये वो औरतें कह रही हैं जिनको ये जिनके मजहब ने उनको मना नहीं किया है घर से निकलने के लिए। मेरे इस्लाम ने तो मना किया है, मेरे नबी ने तो मना किया है।
ला यखलुन रजुलुन बिमराति इल्ला व माहु महरम,
कोई मर्द किसी औरत के साथ अकेला ना रहे, कोई भी मर्द किसी अजनबी लड़की के साथ किसी गैर महरम औरत के साथ अकेले में ना रहे। इल्ला व माहू, इल्ला व माहू महरम, लेकिन लड़की के साथ उसका कोई महरम रिश्तेदार हो, लड़की का बाप हो, भाई हो, बेटा हो, तब उस औरत के साथ वो रह सकता है। इसीलिए उलमा कहते हैं कि औरत अकेले कार में बैठकर भी कहीं जा नहीं सकती शरीयत के हिसाब से। वला तुसाफिर अल-मरअतु, और औरत सफर न करे, इल्ला व माहा ज़ू महरमिन, लेकिन उसके साथ कोई महरम रिश्तेदार हो, बाप हो, शौहर हो, बेटा हो, कोई महरम रिश्तेदार होना जरूरी है। इसीलिए हज जैसी इबादत, हज इतनी बड़ी इबादत है, इस्लाम का 5वां रुकन है। आज अगर एक आदमी को हज करना हो तो उसको 3 लाख 2.5 लाख रुपया उसके पास होगा तब वो हज कर सकता है, लेकिन इस्लाम का ये रूल है कि औरत बगैर महरम के हज नहीं कर सकती। औरत बगैर महरम के हज नहीं कर सकती। उसके पास 10 लाख रुपया हो तो क्या, जिस्मानी एतबार से वो इस लायक है कि वो तवाफ भी कर सकती है, सफा मरवा की सही भी कर सकती है, पूरे हज का सफर बर्दाश्त कर सकती है, लेकिन वो शरीयत की नजर में हज नहीं कर सकती जब तक कि उसका कोई महरम रिश्तेदार, उसका बेटा हो, उसका भाई हो, उसका भतीजा हो, उसका भांजा हो, कोई ऐसा रिश्तेदार हो जो उसका महरम रिश्तेदार हो जिसके साथ उसकी शादी नहीं हो सकती, या तो उसका शौहर हो या ऐसा रिश्तेदार हो जिसके साथ उसकी शादी नहीं हो सकती, तभी वो हज करने जा सकती है। अगर ऐसा कोई रिश्तेदार ना हो तो वो औरत करोड़पति हो तो भी हज नहीं कर सकती। ये शरीयत का मसला है। अब हम ना माने, हम ना मान के कौन सा इस्लाम का नुकसान कर लेंगे, लेकिन अल्लाह ने कुरान में साफ साफ कह दिया है
وَمَا كَانَ لِمُؤْمِنٍ وَلَا مُؤْمِنَةٍ إِذَا قَضَى اللَّهُ وَرَسُولُهُ أَمْرًا أَن يَكُونَ لَهُمُ الْخِيَرَةُ
مِنْ أَنفُسِهِمْ, جب اللہ اور اس کے رسول کا فیصلہ آ جائے تو پھر کسی مومن مرد کو یا کسی مومن عورت کو اس بات کی اجازت نہیں ہے کہ ان کا اپنا کوئی اختیار ہو۔ اللہ نے حکم دے دیا تو تم کو ماننا ہی پڑے گا, رسول نے تم کو حکم دے دیا تو ماننا ہی پڑے گا, پھر تمہارے پاس کوئی چوائس نہیں ہے۔ आजकल लोग बोलते हैं मेरी च्वाइस है, मैं जिससे चाहे उससे शादी करूं, मैं जिस लड़के के साथ चाहूं भाग जाऊं, मेरी च्वाइस है, माई च्वाइस। कुरान कह रहा है नहीं, दैट इज नॉट योर च्वाइस, तुम्हारी च्वाइस नहीं है। अल्लाह और उसके रसूल का जहां फैसला आ जाए वहां तुम्हारी च्वाइस नहीं है। इसीलिए इस्लाम का ये फरमान है औरत के ताल्लुक से कि औरत गैर मर्दों के साथ न रहे, बल्कि औरत घर से खुशबू लगाकर भी ना निकले जिसकी खुशबू से गैर मर्द फायदा उठाए। अगर कोई औरत ऐसा करती है तो अल्लाह के नबी ने ऐसी औरत को बदचलन कहा है। अल्लाह के नबी फरमाते हैं, अबू दाऊद की सही रिवायत,
अय्युमा इमरातिन इस्तातर फमरत बिल मजलिस लियजदू रीहा,
अगर कोई औरत घर से निकलती है खुशबू लगाकर ताकि गैर मर्द उसकी खुशबू से फायदा उठाए, पहिया जानियतुन, तो ऐसी औरत जानिया है, बदचलन है, फाहिशा है। और इसीलिए वो रिश्तेदार जो औरत के लिए महरम नहीं है लेकिन उनके साथ ज्यादा इंटरेक्शन होता है, जैसे देवर भाभी के लिए, जैसे जीजा अपनी साली के लिए, ये वो रिश्ते हैं जो बड़े नाजुक हैं। आमतौर से जीजा और साली में बड़े मजाक होते हैं, जीजा साली में बड़ी बेतकल्लुफियत, बड़ी फ्रेंकनेस होती है, देवर भाभी में बड़ा मजाक होता है। अल्लाह के नबी ने हदीस में फरमाया, बुखारी और मुस्लिम की हदीस है, इय्याकुम वद्दुखूल अला निसा, ऐ मेरे सहाबा गैर महरम औरतों के करीब मत बैठा करो। सहाबा ने कहा अफराइतल हम व या रसूल अल्लाह, अय अल्लाह के रसूल औरत के जो करीबी रिश्तेदार हैं उसके शौहर के, जैसे देवर के लिए उसकी भाभी है, जिस तरीके से जीजा के लिए, बहनोई के लिए उसकी साली है, ऐसे रिश्तेदारों के बारे में आपका क्या ख्याल है? अफराई तलहम हुआ, ऐसे रिश्तेदारों के साथ औरत क्या करे? क्या इनके साथ, इनसे भी पर्दा करना है? इनके साथ भी औरत, इनके सामने भी अपना चेहरा ना खोले, इनके साथ भी हंसी मजाक ना करे? मेरे नबी के अल्फाज सुनो मेरे भाइयों, और जरा अपने अपने घरों का जायजा लो। हम सब अपना जायजा लें कि आज हमारे घरों में इस्लाम पर अमल हो रहा है या अपनी मर्जी पर अमल हो रहा है। अल्लाह के नबी ने फरमाया अलहम्द अल मौत, देवर अपनी भाभी के लिए मौत है, जीजा अपनी साली के लिए मौत है। ये वो रिश्तेदार हैं जो अपने, जो उन औरतों के लिए मौत है। मौत आपने इसलिए कहा क्योंकि ऐसे रिश्तों में गलत काम होने की संभावना ज्यादा होती है, ऐसे रिश्तों में बेतकल्लुफी हद से ज्यादा बढ़ने के चांसेस ज्यादा होते हैं। इस्लाम इतना साफ सुथरा मजहब है कि इस्लाम ने औरत को गैर महरम मर्द के साथ बात करने में भी एक तमीज सिखाई है, एक तरीका सिखाया है कि कभी गैर महरम से बात करने की जरूरत भी पड़े तो नरमी और मिठास के साथ बात मत करो। अल्लाह ने फरमाया 22वें पारे में सूरह अहज़ाब में अय नबी के घर की औरतों, अगर तुम अल्लाह से डरती हो तो तुम्हारी अगर किसी अजनबी मर्द से बातचीत हो, किसी गैर मर्द से अगर तुमको बात करना भी पड़ जाए, हो सकता है कभी कभी घर में कोई जेंट्स नहीं है, सिर्फ लेडीज हैं, घर में कोई मेहमान आ गया, कोई आदमी आ गया, अब औरत को बताना है कि हमारे शौहर है नहीं, अब्बा है नहीं, भाई है नहीं, तो वो कैसे बात करे? एक गैर महरम, एक जो अजनबी आदमी आया है, एक नया आदमी आया है जो हमारे लिए अजनबी है, उसके साथ औरत कैसे बात करे? कुरान बता रहा है फला तखज़ान लहू बिलखौफ, उससे नरमी से बात मत करो, उससे मिठास के साथ, तुम्हारी आवाज में मिठास की चाशनी ना पाई जाए, उससे टू द पॉइंट बात करो। हाँ अब्बा है नहीं, भाई है नहीं, अरे आप हैं, आइए आइए बैठिए बैठिए, आप ही का इंतजार कर रही थी, इस तरीके की बातचीत नहीं होनी चाहिए। और मैं जब ये आयत पढ़ता हूं तो मैं अक्सर अपनी तकरीरों में कहता हूं कि देखो इस आयत में अल्लाह ताला ने हमें मोबाइल पर भी हमारी माओ बहनों को बात करने का तरीका सिखा दिया। हालांकि इसमें कहीं मोबाइल का जिक्र नहीं है कुरान की आयत में, नबी के जमाने में मोबाइल नहीं था, लेकिन कुरान ये कह रहा है कि गैर महरम मर्द से बात करते वक्त तुम्हारी आवाज में लोच नहीं होना चाहिए, तुम्हारी आवाज में सॉफ्टनेस, स्वीटनेस नहीं होनी चाहिए। आज यही हुक्म मोबाइल पर भी अगर आपकी बेटी के पास, आपकी बीवी के पास, आपकी बहन के पास मोबाइल है तो मेरी प्यारी माँ और बहनों, ये हुक्म आज आप पर मोबाइल के ऊपर भी ये हुक्म लागू होता है कि आप किसी गैर मर्द के साथ नरमी के साथ बात न करें। लेकिन इसका यह मतलब भी नहीं है कि आप बदतमीजी करें फोन पर, किसी गैर मर्द का फोन आ जाए तो आप बदतमीजी करें। वकुल कौलम मारूफा, टू द पॉइंट बात करो, किससे बात करना है भाई, आपने गलत नंबर मिलाया, गलत है, रॉन्ग नंबर। अच्छा अगर औरत नरमी के साथ बात करेगी तो इससे नुकसान क्या है? नुकसान भी बता दिया अल्लाह ने कुरान में, फयतमा अल्लज़ी फी कल्बिही मरज, जिसके दिल में बीमारी है, जिसके दिल में चोर है, जो बेईमान किस्म का आदमी है, जो मक्कार किस्म का आदमी है, तुम नरमी से बात करोगी, तुम मिठास के साथ बात करोगी, तुम्हारा मकसद तो गलत नहीं है, लेकिन वो गलत समझेगा, वो समझेगा कि तुम उससे मोहब्बत करती हो, वो समझेगा कि तुम उससे लगाव रखती हो, वो समझेगा कि तुम उससे ताल्लुक रखती हो, और वहीं से बात बढ़ेगी। देख रहे हैं इस्लाम कहां कहां से हमारे समाज में बेहयाई और गंदगी के जितने चोर दरवाजे हैं सबको बंद कर रहा है। फिर आगे कहा वकर्ण फी बुयूतिकुन्न, आए औरतों घर में जमी रहो, घर में बैठी रहो, घर से मत निकलो। हो सकता है कि हमारी माओ बहनों को यह सुन के बुरा लगे, अरे हम लोग घर में बैठे हैं, हमारा बाहर कोई काम नहीं है। एक गांव का नाम क्या है मौलाना? कठिनाव। मेला वेला लगता है कि नहीं आपको? लगता है, गांव है तो मेला तो लगेगा ही। अब मौली साहब कह रहे हैं कि घर में बैठी रहो, अब मेला लगा है तो हम ना जाएं, हमारी भी चूड़ी की दुकान लगी है, चूड़ी आपके शौहर साहब भी तो लेने जा सकते हैं। अरे नहीं नहीं हमारे शौहर हमको चाहिए अलग डिजाइन की, वो ले आएंगे अलग डिजाइन। हमको चाहिए लाल कलर का पर्स, वो ले आएंगे हरे कलर का पर्स। और शौहर, मैं तो खुद एक शादीशुदा इंसान हूं, शौहर का लाया हुआ सामान बीवी को बहुत कम पसंद आता है, आ जाए तो सुभान अल्लाह। ये हालात है। तो कुरान कह रहा है वकर नफी वजूद के पुन्ना, अपने घरों में जमी रहो, यानी आया औरतों तुम्हारा दायरा, तुम्हारे काम करने का मरकज और सेंटर तुम्हारा घर है। जिस तरीके से एक कर्मचारी एक काम करने वाला, उसकी 12 घंटा की ड्यूटी होती है उसके ऑफिस के अंदर, तो बिला जरूरत वो अपने ऑफिस से बाहर नहीं निकलता क्योंकि वो सैलरी पा रहा है उस ऑफिस में काम करने की। आए मेरी प्यारी माँ और बहनों, तुम्हारा ऑफिस तुम्हारा सेंटर तुम्हारा घर है, तुम्हें समाज के होने वाले बच्चों की माँ बनना है, तुम्हें अच्छे बच्चे तैयार करने हैं, तुम्हें इस समाज को अच्छे सपूत देने हैं, तुम्हें अपने घर को जन्नत बनाना है, तुम मर्दों के साथ सड़क पर चलने के लिए तुम्हें नहीं पैदा किया गया, तुम्हें मेलों में घूमने के लिए नहीं बनाया गया, तुम्हें मर्दों की आंखों को लुभाने के लिए उनके दिलों को लुभाने के लिए नहीं बनाया गया, तुम्हें तो अपने घर को जन्नत बनाने के लिए बनाया गया है। वकरना फी बुयूतिकुन्ना, तुम अपने घरों में जमी रहो, बिला जरूरत अपने घर से बाहर ना निकलो। अच्छा मौली साहब नमाज पढ़ने के लिए निकल सकते हैं कि नहीं, एक सवाल पैदा होता है। चलो ठीक है, शॉपिंग आज से हमारे शौहर मियां करेंगे, बेटा करेगा, लेकिन नमाज पढ़ने के लिए जा सकते हैं कि नहीं? जुमा की नमाज पढ़ने के लिए मस्जिद में जा सकते हैं कि नहीं? ईद और बकरीद की नमाज पढ़ने के लिए मस्जिद में जा सकते हैं कि नहीं? ठीक है, जा सकती हैं आप, नमाज पढ़ने के लिए भी जा सकती हैं, जुमा पढ़ने के लिए भी जा सकती हैं, और ईद और बकरीद के लिए तो जाना ही है। लेकिन 5 वक्त की नमाज औरत के लिए अगर मस्जिद में अलग से इंतजाम हो, वो जा सकती है, लेकिन मेरे नबी ने फरमाया वह बुजूत हुन्ना खैरुल लहुन्ना, उनका घर में नमाज पढ़ना ये ज्यादा बेहतर है। उनको परमिशन है, इजाजत है, जा सकती है, अनुमति दी गई है, लेकिन ये कहा गया कि नमाज तुम घर में पढ़ो, ये तुम्हारे लिए ज्यादा बेहतर। जुमा की नमाज तुम्हारे ऊपर फर्ज नहीं है, हालांकि मर्दों के लिए जमात जरूरी है। अगर मस्जिद मौजूद हो और मर्द हजरात जमात से नमाज ना पढ़ के घर नमाज पढ़े तो शरीयत के हिसाब से गलत है, नाजायज काम है ये, अगर बगैर किसी उज्र के जमात छोड़ी जा रही है। लेकिन औरत के ऊपर जमात वाजिब नहीं है, औरत के ऊपर जुमा वाजिब नहीं है, हाँ ईद और बकरीद की नमाज वाजिब है। हो सकता है ये बात आपके लिए नई हो, लेकिन मैं बता दूं कि अल्लाह के नबी ने ईद और बकरीद में खास तौर से औरतों को ले जाने का हुक्म दिया है, और नबी जब किसी बात का हुक्म दे दे तो वो चीज वाजिब हो जाती है। नबी ने कहा कि अपनी औरतों को लेकर जाओ, और एक कॉमन सेंस की बात है भाई, रोजा तुम भी रखते हो, रोजा वो भी रखती है, तरावी तुम भी पढ़ते हो, तरावी वो भी पढ़ती है, कुरान की तिलावत तुम भी करते हो, तिलावत वो भी करती है, और तुम ईद की खुशी मनाने के लिए और अल्लाह तबारक व तआला की बारगाह में शुक्राना अदा करने के लिए जाओ और उन्हें लेकर न जाओ, इतनी बड़ी चीज से उन्हें महरूम रखो। ये कॉमन सेंस भी कहता है कि ये गलत है। मेरे नबी ने फरमाया कि औरत कुंवारी हो शादीशुदा हो, हर औरत को लेकर जाओ। एक सहाबिया ने पूछा या रसूल अल्लाह, अगर किसी औरत के पास चादर ना हो, दुपट्टा ना हो, नकाब ना हो, बुरका ना हो, वो क्या करे? मेरे नबी ने ये नहीं कहा कि वो ना जाए, मेरे नबी ने कहा अपनी बहन से, अपनी सहेली से, अपनी पड़ोसन से, ले तुल भी सहा उख्तुहा मिन जिलबाबिहा, अपनी बहन से जिलबाब ले ले, नकाब ले ले, चादर ले ले, बुरका ले ले, लेकिन ईद और बकरीद की नमाज में जरूर जाए। तो आपको घर में रहना है, हाँ जरूरत पड़े घर से बाहर आप जा सकते हैं, कोई ऐसा सामान लेना है जो मर्द नहीं ला सकता आप ही को लाना है, आप चली जाइए, या औरत बेवा हो गई है, बच्चों को पालना है, शादी दूसरी नहीं हो रही है, अब कोई जायज और हलाल काम उसको करना है, किसी मदरसे में पढ़ाना है, किसी स्कूल में जहां बच्चे पढ़ रहे हैं, लड़कियां पढ़ रही हैं, वहां पढ़ाना है, ठीक है कर सकती है। जरूरत पड़ने पर औरत जॉब भी कर सकती है, नौकरी भी कर सकती है, लेकिन उसके लिए भी शर्त बताई, वला तबर्रजन तबर्रुजल जाहिलियतिल उला, जब घर से निकलो तो बनाओ सिंघार करके, मेकअप करके, अपने आप को सजा के धजा के ना निकलो। तुम्हारे मेकअप का, तुम्हारे बनाओ सिंघार का हकदार तुम्हारा शौहर है अगर तुम्हारी शादी हो चुकी है तो मोहल्ले वाले गांव वाले तुम्हारा मेकअप देखें, तुम्हारे कपड़े खूबसूरत कपड़े देखें, तुम्हारे जिस्म की बनावट देखें, ये बात मुनासिब नहीं है। शौहर बेचारा तो वही तुम्हारे पुराने कपड़े देखें, वही तुम्हारे तेल और मसाले की बदबू देखें, और जब शॉपिंग करने जाना हो, जब गांव के मेले में जाना हो, जब बाहर जाना हो, तो सज धज के सवर के जाते हो। ये तरीका जहन्नमी औरतों का तरीका। आइए वो हदीस भी सुना देता हूं। ऐसी औरत को मेरे नबी ने अपनी जुबान से जहन्नमी कहा है। अल्लाह के नबी फरमाते हैं, मुस्लिम शरीफ की हदीस है, दो किस्म के लोग जहन्नमी हैं जिनको मैंने अभी नहीं देखा है। यानी दो किस्म के जहन्नमी लोग ऐसे हैं जो बाद के जमाने में आएंगे, कयामत जब करीब होगी तब आएंगे। नंबर एक, वो लोग जहन्नम में जाएंगे जिनके पास गाय की दुम की तरह कोड़े होंगे और वो कोड़े से लोगों को मारेंगे, यानी जालिम होंगे, अत्याचारी होंगे, लोगों के ऊपर अत्याचार करने वाले होंगे। कभी किसी मोहम्मद अखलाक की हत्या कर देंगे, कभी किसी मोहम्मद नोमान को बेकसूर पकड़ के मार डालेंगे। ऐसे तमाम अत्याचारियों को अल्लाह के नबी जहन्नमी करार दे रहे हैं। किसी भी बेगुनाह की हत्या करना, जुल्म करना, चाहे वो हुकूमत की तरफ से हो, चाहे वो इंडिविजुअल हो, ये जालिम है। और ऐसे जालिमों को अल्लाह के नबी फरमा रहे कि वो जहन्नमी होंगे। और नंबर दो, वनिसा उनका दिया तुम आरिया तुम मुमीला तुम माइला तुम, ऐसी औरतें भी जहन्नम में जाएंगी जो कपड़ा पहनने के बावजूद नंगी होंगी। इस हदीस का मतलब समझना हो तो आज के दौर का फैशन वाला कपड़ा देखो। अल्लाह की पनाह है, अल्लाह की पनाह है मेरे भाइयों, बाजार में चलना मुश्किल है, बाजार में चलना मुश्किल है। आज ऐसे ऐसे ड्रेस हैं, ऐसे ऐसे कपड़े हैं कि औरत का पूरा जिस्म नजर आ रहा है, उसके इनर वियर्स नजर आ रहे हैं, उसके अंडर गारमेंट्स नजर आ रहे हैं। ऐसे कपड़े आज हमारे समाज में आम हो रहे हैं। मेरे नबी ने किसी कपड़े का नाम नहीं लिया, मेरे नबी ने फैशन का नाम नहीं लिया, मेरे नबी ने फरमाया वनिसाउन कासियातुन आरियातुन, कपड़ा पहने होंगी लेकिन फिर भी नंगी होंगी। आरियातुन, नंगी होगी, यानी कपड़ा इतना टाइट होगा, इतना पारदर्शी होगा, इतना ट्रांसपेरेंट होगा, इतना बारीक होगा कि कपड़ा पहनना ना पहनना बराबर होगा, उनका पूरा जिस्म नजर आएगा। मुमीलातुन, ये गैर मर्दों को फ्लर्ट करने वाली होंगी, अपनी तरफ आकर्षित करने वाली, गैर मर्दों की तवज्जो अपनी तरफ खींचने वाली होंगी। माइलातिन, ये मटक मटक के चलने वाली होंगी, इनकी चाल भी बेहया औरतों की तरह होगी। रुउसुहुन्न कअस्नमतिल बुख्तिल माइला, इनका हेयर स्टाइल, इनके बालों का स्टाइल ऊंट के कुहान की तरह होगा, इनका बाल ऊपर की तरफ उभरा हुआ होगा। ला यदखुलनल जन्ना, मेरे नबी फरमाते हैं ऐसी औरतें जहन्नमी होंगी, ऐसी औरतें जन्नत में नहीं जाएंगी। वला यजिदना रीहा, जन्नत में जाना तो बहुत दूर की बात है, ऐसी औरतें जन्नत की खुशबू भी नहीं पा सकेंगी, जबकि जन्नत की खुशबू बहुत दूर से आती। एक शायर कहता है, सभी हम ही से कहते हैं निगाहें अपनी नीचे रखो, सभी हम ही से कहते हैं निगाहें अपनी नीचे रख, कोई उनसे नहीं कहता ना निकले यूं आया होकर। यानी मर्दों को हुक्म दिया गया ना कि निगाह अपनी नीचे रखो, तो शायर दिल जला शायर कहता है कि मुझसे तो कहते हो निगाह अपनी नीचे रखो, और औरतों से नहीं कहते कि ऐसे ऐसे कपड़े पहन के घर से ना निकला करे। मैं शायर से कहता हूं, शायर ने क्या कहा, सभी मुझ ही से कहते हैं निगाहें अपनी नीचे रख, शरीयत तुमसे कहती है निगाहें अपनी नीचे रख, कोई उनसे नहीं कहता ना निकले यूं आया होकर, शरीयत उनसे भी कहती है ना निकले यूं आया होकर। शरीयत ने वन वे ट्रैफिक नहीं चलाई है, शरीयत ने दोनों को हुक्म दिया। आइए सूरह नूर की आयत पढ़ता हूं और इसी बात पर बात खत्म करता हूं। सूरह नूर की आयत नंबर 31 अय नबी, आप ईमान वाले मर्दों से कह दो, अय नबी आप मोमिन मर्दों से कह दो कि जब वो सड़क पर चलें, जब वो गली में चलें, जब वो मार्केट में चलें, अपनी निगाहों को नीची रखें, वो अपनी शर्मगाहों की हिफाजत करें, ذالکا جعلہم اسی میں ان کی بھلائی ہے, اسی میں صفائی ہے, اسی میں پاکی ہے. ان اللہ خبیر بما یصنعون, اللہ تعالیٰ تمہارے ایک ایک عمل سے واقف ہے. یہ تو مردوں کو تعلیم دے دی گئی, اب عورتوں سے کیا کہا جا رہا ہے؟
وَقُلْ لِلْمُؤْمِنَاتِ يَغْضُضْنَ مِنْ أَبْصَارِهِنَّ وَيَحْفَظْنَ فُرُوجَهُنَّ,
اے نبی مومنہ عورتوں سے بھی کہہ دو, کیا کہہ دو؟ یغضضن من ابصارهن, کہ وہ بھی اپنی نگاہوں کو نیچی رکھیں, وہ بھی بے حیا عورتوں کی طرح سڑکوں پر نہ چلا کریں, جب وہ راستے میں چلیں تو اپنی نگاہوں کو نیچی رکھیں. میرے نبی کی زمانے کی عورتیں کیسی ہوتی تھی, اللہ اکبر. صحابیات مسجد نبوی سے نکل کے نماز پڑھ کے جا رہی ہیں, کوئی غلط کام کر کے نہیں جا رہی ہیں, میلے میں سے نہیں جا رہی ہیں, شاپنگ کر کے نہیں جا رہی ہیں, مسجد سے نکل کے نماز پڑھ کے جا رہی ہیں. اللہ کے نبی نے دیکھا, کہا ہے عورتوں استاخرنا, پیچھے ہٹو, کنارے ہو جاؤ, مردوں کے بیچ میں سے نہ چلو, راستے کے بیچ میں سے نہ چلو, مردوں سے ٹچ کر کے, کندھے سے کندھے ان سے ٹچ کر کے نہ چلو. علیکن بالحافات الطریق, اے عورتوں تم راستے کے کنارے سے چلو. ایک نبی کا ایک حکم سن لیا, اب حدیث کے الفاظ سنو. فکانت المرأۃ تلصق بجدارها, جب نبی نے عورتوں سے یہ کہہ دیا کہ کنارے سے چلو, تو عورتیں اتنا کنارے سے چلنے لگی کہ عورتوں کے کپڑے دیوار سے ٹچ کرتے ہوئے جائے, عورتوں کے کپڑے دیوار سے ٹچ ہو جایا کرتے تھے, عورتیں بالکل دیوار سے چپک کر جایا کرتی تھی, بلکہ کبھی کبھی دیوار میں اگر مٹی وغیرہ لگی رہتی تھی تو وہ بھی ان کے کپڑوں پر لگ جایا کرتی تھی. یہ تھا ایمان, نبی کا ایک حکم ملا, ماننے کے لیے تیار. تو ایمان والی عورتوں سے بھی کہہ دو کہ اپنی نگاہوں کو نیچی رکھیں, وَيَحْفَظْنَ فُرُوجَهُنَّ, اور اپنی سب سے قیمتی چیز اپنی آبرو کی حفاظت کریں, اپنی عزت کی حفاظت کریں. اچھا اتنا کہہ دیا, اب آبرو کی حفاظت کیسے کریں؟ یہ جو ریپ کیس ہو رہے ہیں دنیا بھر میں, یہ کیسے رکیں؟ اس کا بھی طریقہ بتا دیا. وَلَا يُبْدِينَ زِينَتَهُنَّ, اپنی زینت کو, اپنے ایبڈومن کو, اپنے آکرشن کو, اپنے جسم کو کسی بھی غیر مرد کے سامنے ظاہر نہ کریں. الا ما ظہر منہا, سوائے اس کے جس کا دکھانا مجبوری ہے. اب ایک عورت نے کپڑا پہنا ہے, کپڑے کے اوپر نقاب پہنا ہے, اب نقاب کو چھپایا نہیں جا سکتا, سر سے پیر تک وہ ڈھکی ہے, نقاب نظر آ رہا ہے, یہ مجبوری ہے. الا ما ظہر منہا, جو خود سے ظاہر ہو جائے. عورت نے اپنے سر پر گھونگٹ ڈالا ہے, اب ہوا سے 10 سیکنڈ کے لیے, 5 سیکنڈ کے لیے ہوا سے اس کا گھونگٹ ہٹ گیا, کسی غیر مرد نے دیکھ لیا, یہ اپنے سے ظاہر ہو گیا, یہ اس عورت نے ارادہ نہیں. اچھا گھر میں عورتیں بیٹھی ہیں, ابا ہیں, بھائی ہیں, رشتے دار ہیں, گھر میں عورت دوپٹہ کیسے اوڑھے؟ کبھی طریقہ بتایا. وَلْيَضْرِبْنَ بِخُمُرِهِنَّ عَلَى جُيُوبِهِنَّ, اے عورتوں اپنے دوپٹے کو ہمیشہ اپنے سینے پر ڈال لیا کرو, اپنے گریبانوں پر ڈال لیا کرو, دوپٹہ تمہارا ہمیشہ, یعنی تمہاری گردن, تمہارا سینہ اور تمہارے سر کا چہرے کے آس پاس کا حصہ بھی ڈھکا رہنا چاہیے. اچھا اب ایک مسئلہ یہ پیدا ہوا کہ ٹھیک ہے, زینت کو ظاہر نہیں کر سکتی, کسی کے سامنے چہرہ نہیں کھول سکتی, مگر سب کے سامنے چہرہ نہیں کھول سکتی تو زندگی حرام ہو جائے گی. گھر کے اندر رہیں گی تو کیا اپنے ابا سے بھی چہرہ چھپائیں گی, اپنے بھائی سے بھی چہرہ چھپائیں گی؟ آگے لسٹ بتا دی, کس سے کس سے تم, کس کے کس کے سامنے اپنی زینت کو, یعنی اپنا چہرہ دکھا سکتی ہو. وَلَا يُبْدِينَ زِينَتَهُنَّ إِلَّا لِبُعُولَتِهِنَّ, تم اپنی زینت کو ظاہر نہیں کر سکتی مگر اپنے شوہر کے سامنے کر سکتی ہو, اپنے پتی دیو کے سامنے. تو اپنے شوہر کے لیے تو سر سے پیر تک عورت حلال ہے, عورت کے لیے, اس کے شوہر کے لیے کوئی پردہ نہیں. اگر میاں بیوی دونوں اکیلے میں ہیں تو عورت مرد کے لیے مکمل طریقے سے حلال ہے, تو شوہر کو اپنے کے سامنے زینت دکھا سکتی ہو. او آبائہن, اپنے باپ کے سامنے دکھا سکتی ہو اپنا چہرہ, اپنی زینت. او آبائہن, اپنے سسر کے سامنے اپنی زینت کو دکھا سکتی ہو, او ابنا اہن اپنے بیٹوں کے سامنے اپنی زینت کو ظاہر کر سکتی ہو، او ابنا بعولتہن اپنے شوہر کے بیٹوں کے سامنے یعنی اپنے سوتیلے بیٹوں کے سامنے بھی تم اپنی زینت کو ظاہر کر سکتی ہو، او اخوانہن اپنے بھائیوں کے سامنے بھی اپنی زینت کو ظاہر کر سکتی ہو، او بنی اخوانہن اپنے بھائی کے بیٹوں کے ساتھ یعنی جس کی تم بوا ہو، جس کی تم پھوپھی ہو، اپنے بھتیجوں کے سامنے بھی تم اپنی زینت کو ظاہر کر سکتی ہو، او بنی اخواتہن اپنی بہنوں کے بیٹوں کے سامنے بھی تم اپنی زینت کو ظاہر کر سکتی ہو، یعنی جس کی تم خالہ ہو، اپنے بھانجوں کے سامنے بھی تم اپنی زینت کو ظاہر کر سکتی ہو، او نسائہن اور عورت عورت کے سامنے اپنی زینت کو ظاہر کر سکتی ہے، او التابعین غیر اولی الاربعۃ من الرجال یا ایسے بوڑھے لوگ جو گھر میں آتے جاتے ہیں، کوئی ڈرائیور ہے، کوئی گھر میں کام کرنے والا نوکر ہے، 60 سال کا 70 سال کا بوڑھا ہو چکا ہے، اب اس کے اندر ایسی جنسی کوئی خواہش باقی نہیں بچی ہے، اس کے سامنے بھی عورت اپنی زینت کو ظاہر کر سکتی ہے، اب الطفل الذین لم یظہروا علی عورات النساء یا ایسے بچوں کے سامنے بھی اپنی زینت کو ظاہر کر سکتی ہے، جو بچے ابھی عورتوں کی راز کی باتیں نہیں جانتے یعنی جو نابالغ بچے ہیں، چھوٹے بچے ہیں، ناسمجھ بچے ہیں، ان کے سامنے بھی عورت اپنی زینت کو ظاہر کر سکتی ہے، اور آگے ایک عجیب بات کہی گئی، ولا یضربن بارجلہن اور اے عورتوں جب تم زمین میں چلا کرو تو اپنے پیر کو زمین پر زور زور سے نہ مارا کرو، یعنی چلو تو تمہاری چال میں بھی حیا ہونی چاہیے، تمہاری چال میں بھی آہستگی ہونی چاہیے، ولا یضربن بارجلہن تم جب زمین پر چلو تو اپنے پیر کو زور زور سے نہ مارو، لے یعلم ما یخفین من زینتہن کیونکہ جب تم اپنے پیروں کو زمین پر زور زور سے مارو گی تو تمہارے پائل کی، تمہارے پازیب کی، تمہارے گھنگھروں کی جھنکار غیر مردوں تک جائے گی، اللہ اکبر، یہ اسلام ہے جو عورت کے پائل کی جھنکار کو بھی غیر مرد کے لیے سے چھپانے کا حکم دے رہا ہے، میرے بھائیوں اس مقدس مذہب کی ان تعلیمات پر اگر آج ہم نے عمل کیا ہوتا تو آج ہماری سوسائٹی میں اتنا بگاڑ نہ ہوتا جو آج ہم اپنی آنکھوں سے دیکھ رہے ہیں، یہ جو بے حیائی اور بے پردگی آج ہمارے سماج میں آئی ہے یہ اللہ اور اس کے رسول کے انہی احکامات سے منہ موڑنے کی وجہ سے آئی ہے، اماں جس کی عمر 50 سال کی ہے وہ بابا آدم کے زمانے کا برقع پہن کے جا رہی ہے، اور بیٹی جس کی عمر 16 سال کی ہے وہ لپسٹک لگا کے، پاؤڈر لگا کے، کریم لگا کے اماں کے ساتھ بغیر نقاب کے، بغیر پردے کے جا رہی ہے، یہ کون سا پردہ ہے؟ یہ پردہ ہے کہ پردے کے پیچھے زردہ ہے؟ کیا ہے یہ؟ میرے نبی کو اللہ تعالیٰ نے قرآن میں بڑے صاف الفاظ میں حکم دیا سورہ آزاد کے اندر، یا ایھا النبی قل لازواجک وبناتک ونساء المؤمنین، اے نبی تم اپنی بیویوں سے کہہ دو، یعنی شادی شدہ عورت ہے اس کے لیے بھی پردہ ہے، بیویوں سے کہہ دو، وبناتک اپنی بیٹیوں سے بھی کہہ دو، پتہ لگا کہ اماں کے ساتھ ساتھ بٹیا کو بھی پردہ کرنا ہے، اپنی بیویوں سے بھی کہہ دو، اپنی بیٹیوں سے بھی کہہ دو، لیکن ہو سکتا ہے اگر اتنے پر اللہ تعالیٰ نے بس کر دیا ہوتا تو کوئی کہتا کہ پردے کا حکم نبی کے لیے تھا، ہمارے لیے نہیں ہے، لہذا آگے کہہ دیا گیا ونساء المؤمنین تمام مومن عورتوں سے کہہ دو، یذنین علیہن من جلابیبہن کہ جب وہ اپنے گھر سے نکلیں تو اپنے اوپر جلباب ڈال لیں، اپنے اوپر نقاب ڈال لیں، اپنے اوپر ایسی چادر ڈال لیں جو سر سے پیر تک ان کو ڈھانپ لے، یا اللہ یہ سر سے پیر تک تو ہم کو ڈھانکنے کا حکم کیوں دے رہا ہے؟ ہم نے کون سا جرم کیا ہے؟ کون سا اپرادھ کیا ہے؟ آگے اس حکم کی مصلحت بھی بتائی گئی، اس کی حکمت بھی بتا دی گئی، ذالک ادنا ان یعرفن فلا یؤذین، یہ پردے کا حکم اس لیے دیا جا رہا ہے تاکہ تم کو پہچان لیا جائے، یہ شریف گھرانے کی لڑکیاں ہیں، یہ باعزت گھرانے کی لڑکیاں ہیں، یہ مسلمان عورتیں ہیں، کوئی تم کو چھیڑنے کی جرت نہ کرے، تم کو کوئی تمہارے ساتھ بدتمیزی کرنے کی جرت نہ کرے، ہاں اگر کوئی عورت عمر دراز ہے، 50 سال کی ہے، 60 سال کی ہے، उसको एक इजाजत दी गई। क्या इजाजत दी गई?
वल कवाइदु मिनन निसाइ लाती ला यरजून निकाहन,
जो औरतें बूढ़ी हो गई हैं, घर में बैठी हैं, जो निकाह नहीं कर सकती, शादी नहीं कर सकती हैं, उनको इजाजत दी गई है।
लैसा अलैहिन्न जुनाहुन अन यज़ान सियाबहुन,
कि वो अपना नकाब उतार के भी कहीं आ जा सकती हैं। गैर मुतबर्रिजातिन बिज़ीना, लेकिन 50 साल की 60 साल की औरत भी अगर बगैर नकाब के बगैर पर्दे के घर से निकल रही है, उसको भी हुक्म दिया जा रहा है, वो भी जीनत करके सज धज के अगर कहीं जाती है तो नहीं जा सकती। अगर सादगी के साथ सिंपल तरीके से अपने जिस्म को छिपा के लेकिन पूरा नकाब और जिलबाब नहीं डाला है तो ऐसी औरत कहीं आ जा सकती है। लेकिन आगे फरमाया गया वह अयस्ताफिफना, लेकिन अगर ऐसी औरतें भी पर्दा करें खैरुल्लहुन्ना, तो उनके लिए बेहतर है। इसीलिए अम्मा आयशा कहा करती थी अल्लाह ताला अंसार की औरतों पर रहम करे, अल्लाह ताला मदीने के अंसार की औरतों पर रहम करे। जब अल्लाह ताला ने कुरान में ये आयत नाजिल की कि अय औरतों तुम अपने गरेबानों पर अपना दुपट्टा डाल लिया करो, तो औरतों ने अपनी अपनी ओढ़नी को फाड़ा और अपने चेहरे को ढांप लिया। वो घर से निकलती थी तो अपने चेहरे को ढांप लेती थी। और अभी हमारे फाजिल मुहतरम मौलाना इकबाल साहब ने एक हदीस बयान की थी, हजरत उमर फारूक रजी अल्लाह तआला ने अल्लाह के नबी से कहा, अरे अल्लाह के नबी आपके पास अच्छे लोग भी आए, यदखुलु अलैकल बर्रु वल फाजिर, आपके पास अच्छे लोग भी आते हैं बुरे लोग भी आते हैं, आप अपनी बीवियों को पर्दे का ऑर्डर दीजिए। जब पर्दे का हुक्म नहीं था तब की ये बात हो रही है, पर्दे का हुक्म बाद में आया, शुरू में पर्दे का हुक्म नहीं था। तो हजरत उमर ने ये प्रपोजल पेश किया कि अल्लाह के नबी आप अपनी घर की औरतों को, अपनी अजवाज मुतहरात को पर्दे का हुक्म दीजिए। तब अल्लाह ताला ने सन 5 हिजरी में, ज़िलक़ादा सन 5 हिजरी में कुरान करीम की वो आयत नाजिल की जिसे हम आयत हिजाब कहते हैं,
वइज़ा सअलतुमुहुन्ना फसअलूहुन्ना मिन वराई हिजाब।
ए नबी के सहाबा, जब तुम नबी की बीवियों से कोई सामान मांगने उनके घर जाया करो तो पर्दे की आड़ से मांगा करो। ये आयत पर्दे की आयत है, यहीं से पर्दे का हुक्म नाजिल हुआ। इसीलिए हजरत आयशा रजी अल्लाह तआला अन्हा के ऊपर जब झूठा इल्ज़ाम लगा था, और वो लंबी रिवायत, मौका नहीं है तफसील का, मुझे देर भी हो रही है, निकलना भी है, उस लंबी रिवायत में हजरत आयशा ने एक बात कही थी कि जब हजरत सफवान मेरे पास आए थे, सफवान इब्ने मुअत्तल मेरे पास आए थे, तो उन्होंने पर्दे की आयत नाजिल होने के पहले मुझे देखा था, इसलिए मुझे पहचान लिया और मुझे देख के इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन। हजरत आयशा का ये जुमला बता रहा है कि पर्दे का हुक्म नाजिल होने के बाद सहाबा औरतों को नहीं देख पाते थे, यानी उस जमाने में पर्दे का यही मतलब था कि चेहरे का भी पर्दा। आज कहीं कहीं पर्दे का ये मतलब समझा जाता है कि भाई पूरा बदन ढका हो लेकिन चेहरा खुला। अभी फेसबुक वगैरह पर आप देखेंगे कहीं कहीं एक तस्वीर बनी रहेगी, एक औरत बगैर किसी पर्दे के बनी रहेगी, एक औरत बनी रहेगी सर से पैर तक पर्दे में, और एक औरत सर से पैर तक पर्दे में रहे लेकिन चेहरा खुला रहेगा, और लिखा रहेगा इसमें से इस्लामी पर्दा कौन सा है। तो बहुत से लोग कहते हैं कि वो वाला पर्दा इस्लामी है जिसमें चेहरा खुला है, ये चेहरा खुला वाला पर्दा इस्लामी पर्दा नहीं है। हजरत आयशा का ये जुमला बता रहा है कि नबी सल्लल्लाहु अलैहि वसल्लम के जमाने में चेहरे का भी पर्दा होता था। मेरी प्यारी माँ और बहनों, ये चंद अहम बातें थी आपके पर्दे के ताल्लुक से, आपके हुकूक के ताल्लुक से। मैं जाते जाते अल्लाह तबारक व तआला से यही दुआ करता हूँ, अल्लाह ताला हमें अपने नबी की इन तालीमात पर अमल करने की तौफीक अता फरमाए। रब्बुल आलमीन हमारे समाज को एक बाइज्जत और पाक समाज और माशरा बनाए। अल्लाह ताला हमारे घरों की खवातीन को इस्लामी पर्दा अपनाने की तौफीक अता फरमाए, हम सबको औरतों को सही मकाम देने की तौफीक अता फरमाए। अकूल कौलि हाज़ा व अस्तग़फिरुल्लाह ली व लना व लकुम व लिसाइरिल मुस्लिमीन, वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।
जवाब आना चाहिए।